أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم اللهم صل على محمد وآله الطاهرين. ناظرین اکرام, سحر عالمی نیٹورک کی جانب سے براہ راست نشر ہونے والے پروگرام راہ زندگی کے ہمراہ آپ کا میزبان کفایت حسین حاضر خدمت ہے. اس پروگرام میں میں آپ کو اپنی جانب سے اور اسٹوڈیو میں موجود اپنی ٹیم کی جانب سے بہت بہت خوش آمدید کہتا ہوں, اور پوری دنیا میں جہاں کہیں بھی ہمارا یہ پروگرام دیکھا جا رہا ہے اور آپ تمام ناظرین کی خدمت میں دل کی گہرائیوں سے ہدیہ سلام پیش کرتا ہوں. ناظرین, ہماری گفتگو اس پروگرام راہ زندگی میں اسلامی احکام کے بارے میں ہوتی ہے, جو شرعی مسائل ہیں ان کے بارے میں گفتگو ہوتی ہے. کچھ ہمارے مہمان آپ کے سامنے بیان کرتے ہیں. ابتدائی جو ہماری گفتگو ہوتی ہے وہ کچھ منٹ وہ مسائل ہوتے ہیں جو سلسلے وار گفتگو ہے, لیکن اس کے بعد آپ کے سوالات ہوتے ہیں اور ہمارے مہمان کے جوابات ہوتے ہیں. اسی لیے آپ سے ہم گزارش کریں گے کہ زیادہ سے زیادہ سوال آپ ہم سے کیجئے. جو بھی سوال آپ کے ذہن میں آتا ہے شرعی مسائل کے حوالے سے, وہ آپ ہم سے پوچھ سکتے ہیں, واٹس اپ کے ذریعے پوچھ سکتے ہیں, براہ راست ہمیں آپ کال کر سکتے ہیں. اس لیے کہ جو آپ ہم سے سوال کریں گے, ظاہر ہے وہ سبب بنے گا کہ جواب آپ کو بھی ملے گا اور آپ کے علاوہ پوری دنیا میں جو ناظرین ہمارے دیکھ رہے ہیں سب تک ان کا جواب پہنچے گا, اور اس کے ثواب میں آپ سب برابر کے شریک رہیں گے. اور جو ہمارے ٹیلی فون نمبرز ہیں یا واٹس اپ کا جو ہمارا نمبر ہے وہ آپ کے ٹیلی ویژن اسکرین پر ڈسپلے ہو رہا ہے, اس لیے آپ سے گزارش کریں گے کہ پروگرام کے آخر تک ہمارے ساتھ رہیے گا. اور اسی طرح جو سوال بھی آپ کے سمجھ میں آئے وہ آپ ہمیں کال کیجیے یا واٹس اپ کے ذریعے آپ ہم سے پوچھئے اور ہمارا ساتھ دیجئے. آج بھی گفتگو ہوگی پاک کرنے والی چیزوں کے بارے میں, اور ہمارے ساتھ ہیں جناب سید زرغام حیدر رضوی صاحب قبلہ. آئیے اپنے مہمان سے ملاقات کرتے ہیں, اس کے بعد اپنی گفتگو کا باقاعدہ آغاز کرتے ہیں. قبلہ, السلام علیکم.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
حضور, بہت شکر گزار ہیں کہ ایک مرتبہ پھر آپ نے ہماری دعوت کو قبول فرمایا اور آپ اسٹوڈیو تشریف لائے.
آپ تمام حضرات کا بھی میں بہت شکریہ ادا کرتا ہوں, اور تہ دل سے شکریہ ادا کرتا ہوں کہ آپ تمام حضرات پروگرام کو بہت ہی غور و خوص کے ساتھ ملاحظہ فرما رہے ہیں.
جی, بہت شکریہ حضور. جیسا کہ میں نے بھی ناظرین کی خدمت میں بھی ابھی عرض کیا کہ انشاءاللہ ہماری گفتگو آج بھی انہی چیزوں کے بارے میں ہے جو نجیس چیزوں کو پاک کرتی ہیں, جن کو ہم مطہرات کے نام سے جانتے ہیں. اس کے بارے میں کچھ آپ نے بیان فرمایا تھا, لیکن انشاءاللہ آج ہم جاننا چاہیں گے آپ سے, ایک چیز ہے مطہرات میں جس کو انتقال کہتے ہیں. انتقال کے بارے میں آپ وضاحت کیجئے کہ انتقال کیا ہے اور کس طریقے سے یہ کن شرائط کے ساتھ جو ہے پاک کرتا ہے.
جی, اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم. دیکھیے, مطہرات میں سے چھٹی چیز جی جو ابھی تک ہم نے ترتیب بیان کیا, پانی, مٹی, آفتاب, استحالہ, انقلاب, یہ پانچ چیزیں ہیں. چھٹی چیز جو مطہرات میں سے ہے, یعنی بعض چیزوں کو پاک کرتی ہے جی, وہ ہے انتقال.
انتقال
انتقال شرعی طور پہ اس کے معنی یہ ہیں کہ کوئی نجس چیز ہے, وہ غذا بن جائے, کھانا بن جائے اس حیوان کا جی, جو حیوان خون جہندہ نہیں رکھتا
صحیح
اور پاک ہے. مثلا انسان کا خون نجس ہے
جی, بالکل.
مچھر انسان کے بدن پہ بیٹھا, اس نے خون چوسا جی, خون پیا,
بالکل.
اس کے بعد وہ اڑا, اس کے بعد ہم نے مچھر کو مار دیا. جو مچھر کا خون ہمارے ہاتھ میں آیا ہے
جی,
یہ خون پاک ہے.
صحیح.
کیوں؟ سوال ہو سکتا ہے, ابھی تھوڑی دیر پہلے اس مچھر نے انسان کا خون پیا ہے
جی, بالکل.
لیکن چونکہ یہ انسان کا خون منتقل ہو گیا
صحیح
اس حیوان کے جسم میں جی, جو خون جہندہ نہیں رکھتا
صحیح,
اسی طریقے سے کھٹمل ہے
جی جی,
یا انسان کے سر میں جو پڑی رہتی ہے,
بالکل.
یہ ساری وہ چیزیں ہیں جن کا خون پاک ہے.
یعنی یہی خون اگر ڈائریکٹ انسان کے بدن سے نکلتا
جی,
تو ذرہ برابر بھی اگر وہ مثلا تو نجس تھا, وہ
نجس تھا.
لیکن اب جب وہ
منتقل ہو
جی, منتقل ہونے کے بعد اب مچھر کے بدن سے جب ہمارے بدن پہ لگ رہا ہے تو اب اس کو ہم نجس نہیں کہیں گے.
نجس خون یا نجس چیز
جی,
یہ غذا بن گئی اس حیوان کی
جی,
جو حیوان پاک ہے,
یعنی اس کا خون پاک, اس کے جسم کا حصہ بن چکا ہے,
بن چکا ہے.
بالکل, جیسے وہ خود پاک ہے اسی طریقے سے یہ خون بھی پاک ہے. حضور, یہاں پہ ایک سوال پیدا ہوتا ہے کہ لیکن ایک چیز ہوتی ہے جس کو ہم جونک کہتے ہیں, جونک کے نام سے پانی میں ہوتی ہے وہ چیزیں, اور انسان کے جسم پہ لگ جاتی ہے, اور لگتی کیا ہے مثلا اس کا خون چوستی ہے پھر وہ جی, اور کافی موٹی ہو جاتی ہے. اس کے بارے میں کیا کہیں گے, وہ انسان کا خون جو اس نے پیا ہے کیا وہ بھی پاک ہے, اس کو بھی انتقال کہیں گے ہم؟
دیکھیے, انتقال میں ایک شرط اساسی یہ ہے
جی
کہ جو چیز منتقل ہوئی ہے
جی
اس کی نسبت اس چیز کی طرف دی جائے جس کی طرف منتقل ہوئی ہے
صحیح,
نہ کہ اس چیز کی طرف جس سے وہ چیز منتقل ہوئی ہے
جی.
مثلاً अभी मैंने मच्छर की मिसाल दी,
सही,
यहाँ पास इंसान जब मच्छर को मारता है कोई ये नहीं कहता कि ये खून इंसान का खून है,
सही
बल्कि कहता है मच्छर का खून है।
जी
लेकिन बरखिलाफ जो
जी
ये जोक जो इंसान का खून चूसती है
जी
या ऐसे हैवान का खून चूसे जिसका खून जिंदा होता है, तो जोक में ये नहीं कहा जाएगा कि ये जोक का खून है,
सही
बल्कि ये कहा जाएगा ये वही खून है
जी
जिसको अभी थोड़ी देर पहले इसने पिया था।
जी
सब मिला के
सही
चूंकि ये खून जो जोक पी रही है
जी
ये उसके जिस्म का हिस्सा या उसकी गिजा नहीं बनी,
सही
बल्कि
बिल्कुल
थोड़े से अगर थोड़ा सा अगर नमक डाल दीजिए इसके ऊपर
जी
या इसको अलग कर दीजिए तो
सही।
सारा खून ये उगल देती है।
नाज़रीन इकराम, प्रोग्राम राह ज़िंदगी में आपका खैर मकदम है, लेकिन मैं आपकी खिदमत में अर्ज़ करूं कि हम माजरत ख़्वाह हैं आपसे कि हमारा राबता मुनक़ता हो चुका था कुछ टेक्निकल प्रॉब्लम की वजह से। आपका अपना पसंदीदा प्रोग्राम राह ज़िंदगी कुछ देर के लिए आपसे अलग हो गया था, जुदा हो गया था, इसलिए हम आपसे माजरत चाहते हैं। और अब आपसे गुजारिश है कि इंशाल्लाह प्रोग्राम के आखिर तक हमारे साथ रहेंगे, इसी तरह हमारी गुफ्तगू आगे चलती रहेगी। तो हमारा साथ दीजिए, अपने मेहमान से अपनी गुफ्तगू को आगे बढ़ाते हैं। हुजूर, आपसे भी हम माजरत चाहते हैं कि कुछ देर के लिए हमारा ये राबता मुनक़ता हो चुका था और ये प्रोग्राम जो है वो रुक गया था। हुजूर, गुफ्तगू हम करेंगे इस्लाम के हवाले से कि इस्लाम जो पाक करता है तो किस तरीके से पाक करता है, और काफिर को जो पाक करता है यानी उसके ऊपर उसके बदन का पसीना जो है उसके बारे में क्या है, इसके ऊपर आप रोशनी डालिए।
देखिए, मुतारात में से एक चीज़ है इस्लाम।
जी
अगर काफिर कलमे शहादतैन यानी ला इलाहा इल्लल्लाह और मोहम्मद रसूलुल्लाह को पढ़ ले
जी
तो वो पाक हो जाएगा।
सही
लेकिन उसका पाक होना इस तरीके से है, इस्लाम उसके जिस्म को पाक कर देगा,
जी
उसके अंदर से जो ताज़ी रतूबतें
जी
पसीने की शक्ल में, थूक की शक्ल में, नाक की शक्ल में, आंसू की शक्ल में
जी
ये निकल रही हैं,
जी
इस्लाम इन चीज़ों को पाक कर देगा।
सही
लेकिन अगर कोई अलग से नजासत
जी
उसके जिस्म पर लगी हुई है
सही
तो इस्लाम उसे पाक नहीं करेगा,
जी
बल्कि उसको पाक करने के लिए पानी की ज़रूरत है,
बिल्कुल
वो पानी
बिल्कुल
से पाक
सही।
होंगे।
यानी इसी इंसान का इस्लाम लाने से पहले जैसे पसीना वगैरह या
जी
दूसरी चीज़ें जो मसलन नजिस थी,
जी
अब इस्लाम लाने के बाद वो चीज़ें पाक हैं, लेकिन जो निजासत अगर अलग से लगी हुई तो उसको पाक करने के लिए
उसको
पानी की
इस्लाम
जरूरत।
नहीं पाक
उस
करेगा।
लिबास के बारे में आप क्या फरमाएंगे, क्या इस्लाम काफिर के लिबास को भी पाक कर देगा?
देख, काफिर
चूंकि
की
उससे पहले यानी ये पसीना लगा हुआ है या गीला हाथ लगा है उसका या कुछ भी,
जी जी
अगर उसके बदन पे है वो लिबास तो जाहिर है वो नजिस था उससे
जी
पहले,
जी
अब क्या वो पाक हो जाएगा?
जी इस्लाम इन चीज़ों को पाक नहीं करेगा।
जी
मसलन वो लिबास जो उसने धुल के रखे हुए हैं,
सही
हत्ता ये तौलिया है, रुमाल है,
जी
ये चीज़ें हैं, अगर काफिर उन किस्मों में से है जो नजीस है फुकाहे कराम के नज़दीक,
सही
तो ये लिबास जो पहले के धुले हुए हैं उसी के हाथ के, ये पाक नहीं हो गए।
जी
हत्ता ये लिबास जो बदन पे इसके है,
जी
अगर ये पहले के पसीने में मुतलविस हो गया है
जी
और अलग से कोई
उस पसीने
नजासत
से
लगी
ये
हुई है,
यानी लग चुका है।
जी,
जी
तो एहतियातन इस लिबास को भी चाहिए वो काफिर धुले।
जी बिल्कुल
लेकिन अगर काफिर अहले किताब में से है,
जी
यहूदी है, ईसाई है,
हाँ हाँ
तो इसके लिए ज़रूरी नहीं है कि धुले,
जी
मगर यह कि शराब या अलग से कोई नजासत उसके बदन पे आए तो
जी
इस सूरत में धुलना उसके लिए भी ज़रूरी है।
जी बिल्कुल। अच्छा हुजूर, एक चीज़ अभी जैसे आपने फरमाया कि कलमे शहादतें उसने जारी किया हो, तो क्या कलमे का जैसे कहा भी जाता है कि कलमे का अरबी जबान में पढ़ना ज़रूरी है कि वो अशहदु अन्ना मसलन अशहदु अल्ला इलाहा इल्लल्लाह व अशहदु अन्ना मुहम्मद रसूलुल्लाह कहे, या किसी भी जबान में वो कहे तो काफ़ी है?
नहीं, कलमे का अरबी जबान में कहना ज़रूरी नहीं है।
जी
इंसान अपनी ज़ाती ज़बान में, उसकी जो सी ज़बान हो, उर्दू हो, फारसी हो,
सही
अंग्रेज़ी हो,
जी
जिस ज़बान में भी
जी
कलमे तौहीद और कलमे रिसालत को अदा करे
जी
वो मुसलमान हो जाएगा
जी
और इस्लाम उसकी उन चीज़ों को पाक कर देगा जिसका
सही
तज़किरा अभी मैंने किया।
जी जी बिल्कुल। अच्छा हुजूर, इस्लाम जो है यानी ये कलमे शहादतैन, यानी ज़रूरी है कि बालिग ही कहे तभी, या अगर कोई समझदार बच्चा कलमा कह देता है पढ़ लेता है तो हम कहेंगे कि वो इस्लाम के दायरे में दाखिल हो चुका है?
देखिए, बच्चे अगर मुमय्यज़ हैं,
जी कहा जाता है ना बालिग के साथ साथ मसलन रशीद कहा जाता है,
जी
समझदार,
जी
वो तमीज़ कर सकता है
सही
सही
सही,
और गलत में।
अगर बच्चा ऐसा है जो गलत और सही में तमीज़ करता है, मसलन आम तरीके से
जी
वो बच्चे जो 10 साल के ऊपर होते हैं
जी
उनमें सोचने और समझने और फैसला करने की बाकायदा सलाहियत होती है,
सही
अगर ऐसे बच्चे इजहार इस्लाम करें
जी
तो शरी लिहाज से इनका इस्लाम काबिल कबूल है
सही बिल्कुल जी
और इस्लाम उनके भी बदन को
जी
और वो रतूबतें जो ताज़ा सातिर हो रही हैं
जी
उनको पाक कर देगा।
अच्छा हुजूर, काफिर के बच्चे के बारे में क्या कहेंगे आप? یعنی کافر ہے وہ مسلمان ہو جاتا ہے کلمہ پڑھ لیتا ہے،
جی.
تو اس کے بچے کو کیا وہ بچہ بھی پاک ہو جائے گا اس کا؟
دیکھیے کافر کے بچے دو قسم کے ہیں،
جی،
یا وہ بالغ ہیں
جی.
یا غیر بالغ ہیں. جو بچے غیر بالغ ہیں یہ بالطبع ماں باپ کے مسلمان ہوتے ہی پاک
جی.
ہو جائیں گے، ان کو الگ سے کلمہ شہادتن پڑھنے کی ضرورت نہیں ہے.
جی جی بالکل،
انشاءاللہ مطہرات میں سے ایک چیز آئے گی طبیعت،
جی جی
اس کے اندر اس کا تذکرہ تفصیل کے ساتھ کروں گا،
جی انشاءاللہ. اچھا یہ اور بتا دیجئے ہمیں کہ ایک مسلمان ہے اگر وہ کافر ہو جائے،
جی.
یعنی جس کو ہم اپنی زبان میں کہتے ہیں نا مرتد،
جی
ہو گیا
جی.
تو مرتد کا کیا حکم ہے؟
دیکھیے مرتد جو ہے دو قسم کا ہوتا ہے،
جی.
شرعی لحاظ سے
جی.
کبھی مرتد مرتد ملی ہے،
جی.
کبھی مرتد مرتد فطری ہے.
صحیح،
میں اپنے ناظرین کرام کے لیے وضاحت کر دوں.
جی فرمائیے.
کبھی ایسا ہوتا ہے کہ انسان کے ماں باپ مسلمان ہیں، خود بھی وہ مسلمان تھا،
جی.
لیکن وہ کمنسٹ ہو گیا،
صحیح،
مرتد ہو گیا،
جی.
اسے کہتے ہیں مرتد فطری. مرتد ملی وہ آدمی جو کافر تھا، اس کے ماں باپ بھی کافر تھے اور حالت بلوغ تک وہ کافر تھا،
جی.
بالغ ہونے کے بعد وہ مسلمان ہوا،
جی.
اور مسلمان کے بعد پھر وہ مرتد ہو گیا اور کافر ہو گیا.
صحیح.
دونوں کا حکم جو ہے شرعی لحاظ سے فرق کرتا ہے.
جی.
جو مرتد فطری ہے،
جی.
یعنی پہلے مسلمان تھا، اس کے ماں باپ بھی مسلمان تھے، اس کے لیے حکم یہ ہے جیسے ہی کلمہ کفر،
جی.
اس کی زبان سے جاری ہوگا،
صحیح،
تو اس کا خون ہدر ہو جاتا ہے. ایک،
جی.
نمبر دو،
مطلب خون ہدر ہو جاتا ہے یعنی اب
اس کا خون جو ہے مباح ہے، کوئی بھی بہا سکتا ہے،
جی جی،
قصاص نہیں لیا جائے گا.
صحیح.
حاکم شرع کو اجازت ہے کہ اس کو قتل کر دے.
ہاں بالکل،
یہ مرتد فطری کا حکم ہے.
جی.
اور یہ کہ اس کی زوجہ فوراً اس سے جدا ہو جائے گی.
صحیح.
اور عدہ وفات یعنی 4 مہینہ 10 دن عدے میں رہے گی.
جی
ٹھیک. اور اس کی میراث جو ہے زندگی ہی میں مسلمان وارثوں کے درمیان تقسیم کر دی جائے گی.
صحیح بالکل.
لیکن وہ جو مرتد ملی ہے،
جی،
کافر تھا
پہلے ہی، کافر معاشرے سے آیا تھا، مسلمان ہوا تھا پھر پلٹ
پھر
گیا،
کافر ہو گیا،
جی.
تو اس کے لیے علماء نے اجازت دی ہے،
جی.
کہ اس کی بیوی عدہ طلاق رکھے گی.
صحیح.
اور عدے کے اندر اس مرد کو اختیار ہے اگر مسلمان دوبارہ ہو جائے تو بیوی کی طرف مراجعہ کر لے.
صحیح.
اور اس کی میراث جو ہے فوراً تقسیم نہیں کی جائے گی.
جی بالکل. اچھا حضور، ایک آخری سوال اس سلسلے کا، اس کے بعد انشاءاللہ جو ناظرین کے سوال ہیں وہ ہم آپ سے ان کے جواب جانیں گے. اگر کافر مسلمان ہو جاتا ہے، جیسے ابھی ہماری گفتگو چل رہی تھی، تو وہ مسجد میں جا سکتا ہے یا اس کے لیے الگ سے غسل کرنے کی ضرورت ہے؟ چونکہ جب تک وہ حالت کفر پر تھا اس نے اسلامی قوانین کے مطابق غسل نہیں کیا، تو کیا اس کو غسل جنابت کرنا ہوگا یا اسی عالم میں وہ مسجد میں جا سکتا ہے؟
جی، اس کے لیے دیکھیے فقہاء کرام یہ فرماتے ہیں،
جی.
کہ کافر اگر مسلمان ہو جائے،
جی.
وہ پاک ہو جائے گا ظاہری اعتبار سے.
صحیح.
اس کا تھوک ہے، ناک ہے، پسینہ ہے، یہ
جی.
ساری چیزیں پاک ہیں.
بالکل.
لیکن اگر وہ مسجد میں داخل ہونا چاہتا ہے،
جی.
قرآن کریم پہ ہاتھ رکھنا چاہتا ہے،
بالکل،
تو اس کے لیے غسل جنابت واجب ہے.
صحیح.
اور یہ بہت اہم مسئلہ ہے، بہت سے لوگ اس کی طرف متوجہ نہیں ہیں.
جی جی بالکل. ہاں وہ چونکہ پہلے سے اس نے غسل نہیں کیا ہے،
جی.
اس لیے حضور بہت شکریہ، اب آپ اجازت دیجئے، پروگرام کا جو دوسرا حصہ ہے اس کی طرف ہم چلیں گے. ناظرین بہت شکر گزار ہیں ہم آپ کے بھی، اور پروگرام ہمارا چل رہا ہے اسلام راہ زندگی مطہرات کے حوالے سے. انشاءاللہ اب اس کے بعد جو پروگرام کا ہمارا حصہ ہے اس میں آپ ہوں گے اور ہمارے مہمان ہوں گے، آپ سوال کریں گے اور اس کے بعد جو ہے وہ ہم گفتگو اپنی شروع کریں گے. آپ ہمیں اجازت دیجئے، لیتے ہیں ایک مختصر سفر. ناظرین پروگرام میں ایک مرتبہ پھر آپ کا خیر مقدم ہے، آپ ہمارا ساتھ دیجئے، گفتگو کو آگے بڑھاتے ہیں. اور اگر آپ کا کوئی سوال ہے یا ہم سے بات کرنا چاہتے ہیں، ہمارے مہمان سے کوئی سوال کرنا چاہتے ہیں، تو ہمارے ٹیلی فون نمبرز آپ کے ٹیلی ویژن اسکرین پر ڈسپلے ہو رہے ہیں، آپ ہمیں کال کر سکتے ہیں ورنہ واٹس ایپ کے ذریعے اپنا سوال بھیج سکتے ہیں. حضور اجازت دیجئے ہم اپنے سوال شروع کریں. ایک سوال ہمارے ایک دوست نے کیا ہے، وہ کہتے ہیں پچھلے ہفتے بھی اس پہ مختصر سی گفتگو ہوئی تھی، وہ مچھلیوں کے حوالے سے پوچھنا چاہتے تھے کہ وہ کون سی مچھلیاں ہیں جن کا کھانا حلال ہے اور وہ کون سی مچھلیاں ہیں جن کا کھانا حرام ہے. تو آپ نے مختصر طور پہ اس کی وضاحت کی تھی. اس کے بعد ان کا سوال یہ تھا کہ وہ مچھلیاں جن کا کھانا حرام ہے، کیا ان کی تجارت، ان کے بزنس، ان کی خرید و فروش جو ہے، کیا یہ جائز ہے یا جائز نہیں ہے؟
دیکھیے میں نے اس حدیث پیغمبر کو بارہا تکرار کیا ہے،
جی،
جس میں حضور پاک فرماتے ہیں اور فتوائے علماء بھی اسی کے تحت ہوتا ہے کہ ان اللہ اذا حرم شیئن حرم ثمنہ، اللہ تعالیٰ جب کسی چیز کو حرام قرار دیتا ہے تو اس کے پیسے کو بھی حرام قرار دیتا ہے، یعنی اس کو بیچ کے پیسہ حاصل کرنا یہ بھی ناجائز ہے.
جی
اسی طریقے سے حرام مچھلیاں ہیں،
جی،
یعنی وہ گوشت، وہ مچھلیاں जिनका गोश्त शरीयत शरीयत में हमारे यहाँ जायज़ नहीं है,
सही
उसका बिजनेस इसलिए करना
जी
कि उसको बाजार में भेजें ताकि मुसलमान खाएं,
जी
ये 100% नाजायज और हराम है।
जी
लेकिन अगर ऐसी कोई मछली है
जी
जिसके अंदर मनफाते मुहल्लाए उकलाई है,
जी
यानी उकला के नज़दीक कहा जाए कि इसके अंदर फायदा है,
फायदा है बिल्कुल
मसलन मछली का
जी
तेल निकाल के उसकी दवा बनाई जाती है,
सही
मछली का पाउडर बना के
जी
उसको मुर्ग की ग़िज़ा में इस्तेमाल किया जाता है,
सही
यहाँ फुकहा ने इजाज़त दी है अगर इस काम के लिए हराम मछलियों को पाला है
जी
तो जायज़ है और इश्काल नहीं रखता।
हाँ हुजूर शुक्रिया। अभी हमें बताया गया है कि एक नाजरीन में से कोई कॉलर हैं जो आपसे सवाल करना चाहते हैं। जी सलाम अलैकुम।
वालेकुम अस्सलाम जी, मैं अली रजा बोल रहा हूँ जी, सऊदी अरब से।
बहुत शुक्रिया अली रजा भाई कॉल करने के लिए, प्रोग्राम में आपको खुशामदीद कहते हैं, फरमाइए आपका सवाल क्या है।
मेरा सवाल मौलाना साहब से ये है कि जो ये जागीरदार होते हैं ना हमारे यहाँ गांव में, जो बहुत बड़े होते हैं, जायदाद वगैरह जिनके पास होती है
जी
जी, उनके वो लड़की की शादी इसलिए आगे नहीं करते किसी के पास के वो उनकी जायदाद आगे वो उसके शोहर के पास ना चली जाए,
अल्लाहु अकबर जी
और वो उसका निकाह जो है कुरान पाक के साथ कर देते हैं, इस
जी
वजह से कि उनकी जायदाद उनके पास रह जाए।
जी जी सही,
ये पूछना है ये जायज है कि नहीं जायज,
जी जरूर मैं
इस्लाम
इंशाल्लाह
में इसका इस्लाम में क्या इसका कोई है कुछ, मतलब
जी
कर सकते हैं ऐसा कि नहीं कर सकते।
बिल्कुल, बहुत शुक्रिया कॉल करने के लिए, हम अपने मेहमान से गुजारिश करेंगे इंशाल्लाह आपके सवाल का जवाब देंगे। हुजूर देखिए, बहुत वाकई ये सवाल बड़ा अहम है, यानी हमारे माशरे में ऐसा होता है कि जो जमींदार अफराद हैं जिनके पास कुछ नहीं है, उनकी तो बात ही नहीं है क्योंकि उनके पास तो है ही नहीं, लेकिन जो कुछ जमींदार वगैरह हैं वो अपने बच्चों की शादी बेटियों की शादी नहीं करते कि अगर हम शादी करेंगे तो फिर उसको भी हमें हिस्सा देना होगा, तो अपनी बेटी की शादी मसलन कुरान से कर देते हैं, तो शरई एतबार से ये कहाँ तक जायज़ है, इसके ऊपर आप रोशनी डालिए।
असलन देखिए, इंसान उस वक्त तक मुसलमान है ही नहीं
जी
जब तक माल को अपना माल समझे,
अल्लाह हू अकबर,
जान को अपनी जान समझे।
जी
कुरान कहता है इन्नल्लाह अश्तरा
जी
मिनल मोमिनीना अनफुसहुम व अमवालहुम बे अन्ना लहुमुल जन्ना,
बेशक
अल्लाह ने मोमिनीन से उनकी जान और उनके माल को खरीद लिया,
खरीद लिया बेशक,
इसके बदले में उनके लिए जन्नत है।
जी
अगर हमने अपनी जान को अपने माल को खुदा की बारगाह में बेच लिया है
जी
तो सब मिला के हमें तकलीफ नहीं होनी चाहिए,
बिल्कुल बिल्कुल
एक
सही
मुसलमान अपनी मर्जी पे नहीं
जी,
बल्कि खुदा की मर्जी
चलना
पे अपनी
चाहिए
निगाह को रखता है,
बेशक
तो ऐसे अफराद सच्चे मुसलमान है ही नहीं,
जी
और ये फेल भी इंतहाई गलीस और नाजायज है।
हाँ मजमूम नाजायज है बिल्कुल, यानी इस्लाम में इसकी कोई गुंजाइश नहीं,
कोई गुंजाइश नहीं।
बिल्कुल हुजूर, अभी जो आप गुफ्तगू कर रहे थे कि अगर उससे कोई यानी अकली मनफात है, उसमें अकली फायदा है, तो उसको यानी बेचा जा सकता है, सवाल ये पैदा होता है कि अगर वहां पे मुसलमान तो नहीं है लेकिन दूसरे हैं, काफिर हैं या दूसरे अफराद हैं जो उस मछली को खाते हैं, तो वहां कैसा है इसका बेचना।
असल में देखिए, कुरान करीम जो है
जी
कहता है कि तआवनु अलल बिर्र व तक्वा
जी
वला तआवनु अलल इस्म वल उद्वान,
सही
नेकी और तकवे के काम में मदद करो,
जी
और वला तआवनु अलल इस्म वल उद्वान,
जी
लेकिन जहां गुनाह का काम हो, उद्वान और जुल्म हो,
जी
उसमें मदद ना करो।
बेशक
इस आयत शरीफा के तहत
जी
ये इंसान जो हराम मछलियों को बेच रहा है
जी
एक किस्म का तआवुन कर रहा है गुनाह के ऊपर,
जी सही,
लिहाजा एहतियातन इससे भी परहेज करना चाहिए।
परहेज करना चाहिए। अच्छा हुजूर, एक सवाल कई दफ़ा हमारे जो एक नाज़िर हैं उन्होंने किया है हमसे, और व्हाट्सएप पे ऑडियो की सूरत में उन्होंने भेजा था कि क्या काफिर औरत अगर मुसलमान हो जाए और वो किसी मुसलमान से अक्द करना चाहे, तो क्या उसके लिए पहले यानी जो उसका शौहर है काफिर, क्या उससे तलाक लेना जरूरी है या सिर्फ मुसलमान होने के बाद वो शादी कर सकती है।
देखिए, जो पहला शौहर काफिर है और औरत मुसलमान हो गई
जी
तो असलन काफिर का इस मुसलमान औरत पे कोई बस और कोई सबील नहीं है
जी, उसको कोई इख्तियार नहीं
जी।
है,
लन यजअलल्लाहु लिलकाफिरीना अलल मोमिनीना सबीला,
बेशक
कुरान ने वाज़ेह अल्फाज में ये कह दिया
जी
काफिरीन को मोमिनीन पे तसल्लुत नहीं है,
बेशक
जैसे ही ये औरत मुसलमान हुई
जी,
काफिर से जुदा हो जाएगी,
यानी उसके अक्द से खारिज हो गई
अक्द
अब
से खारिज हो
जी
गई
उसके, बिल्कुल अब उसका शौहर नहीं रहा वो
जी। हत्ता फुका ने फरमाया है कि इद्दे के अंदर भी
जी
अगर वो काफिर मुसलमान हो जाए
जी
तो एहतियातन उसे अक्द जदीद इसी औरत के साथ करना चाहिए,
बिल्कुल बिल्कुल
और कभी ऐसा होता है औरत मुसलमान हो गई लेकिन मर्द मुसलमान नहीं हुआ,
जी
तो इस औरत के लिए देखिए फुखा में थोड़ा सा नज़रियात के एतबार से दो अहम नज़रिए हैं।
जी
मसलन आयतुल्ला सिस्तानी
जी
ये फरमाते हैं ये काफिर औरत जो मुसलमान हुई है और काफिर मर्द से जुदा हुई है
जी
इसको चाहिए इद्दत तलाक रखे,
सही,
और उसके बाद इद्दत तलाक के बाद वो किसी मुसलमान मर्द से शादी कर सकती है।
जी बिल्कुल
पहले शौहर को इसमें कोई अख्तियार है ही नहीं,
सही।
लेकिन आयतुल्ला खामनई और बास फुका ये फरमाते हैं
जी
कि इस औरत के लिए इद्दत वफात है,
यानी तलाक नहीं वफात है,
इद्दत वफात है
जी,
और इद्दत वफात के बाद ये औरत किसी मुसलमान मर्द से शादी कर सकती है।
जी बिल्कुल
मैं अपने नाजरीन के लिए एक फर्क बयान कर दूं
जी
कि इद्दत तलाक और इद्दत वफात में फर्क है।
जी
इद्दत वफात कुरान के लिहाज से और फतवे के लिहाज से अरबाता अशहरिम व अशरा,
जी
4 महीना 10 दिन
सही
औरत जो है इद्दत से रहेगी
जी,
लेकिन इद्दत तलाक
जी
ये 2 हैज 2 पाकी
जी
और 1 आदत-ए-माहाना
जी,
इसे कहते हैं सलासते कुरु
जी
वल मुतल्लकातु यतरब्बसना बेअनफुसहिन्ना सलासता कुरु
जी।
कुरान ने कहा मुतल्लकात यानी वो औरतें जिनको तलाक दिया गया है
सही
वो 3 तोहर तक अपने को दूर रखेंगी पहले शौहर से।
जी
3 तोहर क्या है
जी,
औरत जो है आदत-ए-माहाना में मुब्तला हुई
सही
तलाक के बाद, इस आदत महाना से निकली 10-15 दिन के बाद फिर आदत महाना में मुब्तला हुई
जी,
फिर पाक हुई ये 2 तोहर
जी,
तीसरी मर्तबा जैसे ही वो आदत महाना को देखेगी उसका इद्दत तलाक जो है खत्म हो जाएगा।
जी बिल्कुल हुजूर बहुत शुक्रिया, वाकई बहुत अहम ये सवालात हैं। अच्छा मैं एक ये सवाल है हमारे एक नाजरीन में से किया है व्हाट्सएप के जरिए, वो कहते हैं कि मैं शादीशुदा हूँ और रात के किसी हिस्से में मेरे ऊपर गुस्ल वाजिब होता है हम इस तरीके जरिए से या दूसरे जराए से, तो उसके बाद वो कहते हैं कि सुबह तक मैं गुस्ल नहीं कर पाता, तो क्या ये गुनाह है? सुबह में हम गुस्ल करते हैं सुबह तक गुस्ल नहीं करते, तो क्या ये गुनाह है? या फिर उसके बाद उन्होंने कहा या शादीशुदा अफराद के लिए ये इस्लाम की तरफ से माफी है।
देखिए नजिस होने के बाद
जी
फौरन इंसान के लिए वाजिब नहीं है कि गुस्ल जनाबत को अंजाम दे,
सही,
गुस्ल जनाबत फकत और फकत
जी
मसलन नमाज के लिए
बिल्कुल
या वाजिब चीजों के लिए वाजिब होता है
जी।
अगर इंसान अजान सुबह के बाद बेदार होता है और सूरज निकलने से पहले गुस्ल करके नमाज सुबह अदा कर रहा है
जी
तो उसने आयने शरीयत पे अमल किया है
और कोई गुनाह नहीं,
कोई गुनाह नहीं
जी बिल्कुल।
लेकिन अगर इंसान जो है सूरज निकलने के बाद उठ रहा है
बिल्कुल
और वो जानता है कि आम तरीके से मैं इसी टाइम उठता हूँ
जी
तो ऐसे आदमी के लिए जरूरी है कि वो गुस्ल करके सोए।
हाँ बिल्कुल यानी गुस्ल में कोई वो नहीं है, किसी वक्त भी कर सकता है लेकिन नमाज कजा नहीं होनी चाहिए,
नमाज असली है, नमाज कजा नहीं होनी चाहिए।
बिल्कुल वजह फरमाया आपने। हुजूर एक सवाल किया गया है और वाकई पढ़ने के बाद मुझे ताज्जुब भी हुआ कि क्या ऐसा भी होता है, यानी सवाल किया गया है कि वो फरमाते हैं कि मेरी उम्र जो है 55 साल है और मेरे 3 बेटे हैं, मैंने उनको 18,000 या मसलन कुछ रकम कर्ज दी जो एक माकूल रकम है लेकिन वो वापस नहीं कर रहे हैं और कहते हैं कि अगर मैंने उनसे मुतालबा किया तो मुझे कत्ल कर देंगे। जी बाप अपने बेटों के लिए कह रहा है कि मैंने उनको एक रकम दी और जब मैं वापस उनसे मुतालबा करता हूं तो वो देने से भी इनकार करते हैं और कहते हैं कि अगर ज्यादा इसरार करेंगे आप तो हम आपको कत्ल कर देंगे।
अल्लाहु अकबर।
जी
देखिए एक चीज हमारे माशरे में ये है
जी
कि बच्चे ये समझते हैं जो कुछ बाप के पास है वो हमारी जाती प्रॉपर्टी और जाती मिल्कियत है।
सही
हत्ता मैंने बास बच्चों को अभी माशरे में देखा मैंने
जी
कि जो बाप की जिंदगी में अपना हक उनसे मांगते हैं।
हाँ बिल्कुल
जो मीरास मसलन बाप के मरने के बाद तकसीम
होनी चाहिए
वो कहते हैं जिंदगी में ऐसा नहीं है
जी।
रवायत के लिहाज से इंसान जब तक जिंदा है
जी
अपने माल पे तसल्लुत रखता है
बिल्कुल,
चाहे सदका दे, हेबा दे, खर्च करे, गरीबों की मदद करे, कुछ भी करे हलाल चीज उसे अख्तियार है
जी।
बच्चों को कोई अख्तियार नहीं है
जी
कि बाप को डिस्टर्ब करें
जी
कि इतना पैसा हमको दीजिए, अगर दे दे बाप
बिल्कुल
उसका करम है
जी।
और कुरान करीम ये फरमाता है कजा रब का अल्लाह ताबुदु इल्ला इय्या व बिल वालिदैन एहसाना,
बेशक
तुम्हारे रब का कतई फैसला ये है
जी
इबादत अल्लाह के अलावा किसी की नहीं होनी चाहिए
जी,
लेकिन अपने माँ बाप के साथ हुस्न सुलूक रखो
जी।
और इसी आयत में आखिर में कहा गया कि वला तकुल्लहुमा उफ,
अल्लाहु अकबर,
माँ बाप को उफ तक न कहो, पूजा बरसद माँ बाप को कत्ल की धमकी देना।
जी बिल्कुल,
अगर ऐसी औलादें हैं जो कत्ल की धमकी देती हैं
जी,
तो शरी लिहाज से ये आँख हो जाती है।
अच्छा हुजूर, यहाँ पे एक सवाल है अभी इसी में, लेकिन आप इजाजत दीजिए पहले हम एक कॉल और लेते हैं, शायद कोई आपसे सवाल करना चाहते हैं। जी सलाम अलैकुम। हेलो सलाम अलैकुम। शायद हमारा रابطہ बरकरार नहीं हो पा रहा है उनसे, तो जब रابطہ होगा इंशाल्लाह सवाल लेंगे। मैं यहाँ पर ये सवाल करना चाहता था, जैसे हुजूर आपने फरमाया कि बेटे को बाप के माल के ऊपर इख्तियार नहीं है,
जी,
लेकिन इसके बरक्स क्या है, यानी बाप बेटे के माल के ऊपर इख्तियार रखता है?
जी
जी,
हदीस पैगंबर है कि अंता व मालुका ले अबी का।
अल्लाह,
एक शख्स ऐसे ही आया पैगंबर की खिदमत में, बाप की शिकायत कर रहा था
जी
कि बाप बगैर इजाजत के मसा पैसा ले लेता है।
जी,
तो हुजूर पाक ने यही फरमाया था, तुम और तुम्हारी जितनी प्रॉपर्टी भी है
अल्लाह
सब मिल्कियत है खुद तुम्हारे बाप की।
बेशक।
तो इसीलिए उलमा ने फतवा भी दिया है,
जी,
अगर बेटा बाप के माल से चोरी कर ले तो उसका हाथ काटा जाएगा,
यानी उसके ऊपर वही हुक्म नाफिज होगा जो तमाम चोरों
तमाम
के लिए
लोग।
है।
जी,
अल्लाह,
लेकिन अगर बाप जो है बेटे के माल से चोरी कर ले तो उसका हाथ नहीं काटा जाएगा,
जी,
क्योंकि गोया इसने खुद ही अपना पैसा ले लिया है।
बिल्कुल बिल्कुल।
और बाप अगर फकीर फकीर है
जी
और नादार है
जी
तो बकदरे जरूरत
जी
बेटे के पैसे को इस्तेमाल कर सकता है।
और हमारे यहाँ तो बरक्स समझा जाता है, हमारे यहाँ समझते हैं कि माँ बाप को कोई हक नहीं है और बच्चे जो चाहे वो माँ बाप
जी
के
जी
माल से ले
ये
सकते
बहुत
हैं।
बड़ा इश्तबा है, हम
अल्लाह
माशरे
अकबर।
में रह के
जी
इस्लाम के कवानीन को असल
जी
में भूल गए हैं।
जी अब देखते हैं, शायद हमारा रابطہ बरकरार हो चुका है उनसे। जी अस्सलाम वालेकुम।
वालेकुम अस्सलाम।
जी प्रोग्राम में आपको खुश आमदीद कहते हैं, अपना नाम बताइए और आप कहाँ से कॉल कर रहे हैं?
साबिर हुसैन नाम है, ईरान के जजीरा किशम से मैं बात कर रहा हूँ।
जी बहुत शुक्रिया कॉल करने के लिए, फरमाइए आपका सवाल क्या है?
जी हमारा सवाल खुमस के बारे में है कि हम इसकी तारीखी हैसियत और ये किस चीज के लिए है और किन को देना चाहिए उसके बारे में मालूम करना चाहते थे।
खुमस के हवाले से?
जी खुम्स के हवाले से।
जी ठीक है इंशाल्लाह, मैं गुजारिश करूंगा अपने मेहमान से, जितना हमारे पास वक्त होगा इंशाल्लाह आपके सवाल का जवाब देंगे। शुक्रिया कॉल करने के लिए। हुजूर ये खुम्स के हवाले से एक सवाल है, लेकिन अभी दूसरे सवाल हमारे पास हैं, अगर आप चाहें तो हम पहले वो सवालात ले लेते हैं, बाद में इसको लेते हैं या अगले हफ्ते इसको लेते हैं, और अगर आप चाहें तो खुम्स के हवाले से इस पे
आपको अख्तियार
आप बिस्मिल्लाह खुम्स के हवाले से बयान कीजिए, चूंकि वो भी मुंतजर हैं हमारे जवाब के।
देखिए खुम्स जो है इंसान के ऊपर वाजिब है
जी,
साल भर की जो बचत होती है,
सही,
मसलन पूरे साल में जो है 100 रुपए बचे हैं
जी,
100 रुपए में से 20 रुपए इसके खुम्स बनते हैं,
पांचवा हिस्सा,
पांचवा हिस्सा
जी,
और 20 रुपए को दो हिस्सों में तकसीम करना पड़ेगा, एक हक इमाम होता है,
सही,
एक हक सादात होता है
जी।
तो हक इमाम जो है मर्जा को दिया जाता है
जी,
और हक सादात के मुस्तहक जो है सादात कराम होते हैं
जी,
जो फकीर हैं नादार हैं
जी,
चाहिए उन तक वो पैसा पहुंचाया जाए,
सही।
लेकिन आयतुल्ला खामनई
जी
दामत बरकातो ये फरमाते हैं हक सादात में भी मर्जा वक्त की इजाजत शर्त है
जी। बिल्कुल,
यानी अगर आप किसी सैयद को जो है पैसा दे रहे
अपनी
हैं,
अपनी मर्जी से नहीं दे सकते,
अपनी मर्जी से ना दीजिए, क्योंकि बहुत से लोग हमारे माशरे में ऐसा होता है सैयद नहीं है
जी,
मगर सैयद बन के सादात का हक ले रहे हैं
जी,
तो असली हक जो सादात का बनता है
जी,
वो उन तक नहीं पहुंच पाता,
यानी हम मर्जा ही को दे दें उनकी जिम्मेदारी वो खुद सादात
ये बहुत बेहतर है कि हक सादात और हक इमाम
जी
दोनों हम मर्जे वक्त के हवाले कर दें,
सही,
मर्जे वक्त बेहतर जानता है इसका मसरफ कहाँ है
जी। बिल्कुल हुजूर, तारीखी हैसियत उन्होंने मालूम की थी, अगर कुछ आप उसके ऊपर वो करना चाहें कि तारीखी एतबार से मसलन ये कब से वाजिब हुआ कैसे
जी। देखिए खुम्स जो है ये खुद जमाने पैगंबर से है,
नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम
जी, हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम के जमाने से
जी
ये खुम्स था, और खुद कुरान करीम सूरह अनफाल की आयत करीमा आज भी मौजूद है,
बिल्कुल,
वअलमू अन्नमा गनिमतुम मिन शैइन फअन्ना लिल्लाहि खुमुसुहु वलिर्रसूल आखिरी,
जी जी बिल्कुल,
सूरह अनफाल उठा के देखिए
जी जी,
तो ये इस बात की दलील है खुम्स कोई बिदती चीज नहीं है,
बिल्कुल रसूल के जमाने से था,
जमाने पैगंबर से थी और खुद कुरान करीम की आयत से
जी जी
खुम्स वाजिब है
जी। हुजूर एक सवाल है बहुत अहम और बड़ी ताकीद की गई है इसके लिए, पूछा गया है कि बगैर कनेक्शन के, ये शायद हिंदुस्तान से सवाल करने वाले हैं, इन्होंने कहा कि बगैर कनेक्शन के मस्जिदों में जो बिजली इस्तेमाल होती है और सारे काम उससे होते हैं, पानी गर्म होना है या मसलन दूसरी तमाम चीज़ें, पानी उसी से निकाला जाता है, यानी मोटर वगैरह चलती है और उसके बाद जो कुछ भी है, तो अब इस पानी के जरिए से जो वजू किया जाएगा या गुस्ल किया जाएगा, तो ये क्या गसबी पानी नहीं है और क्या जायज़ है इसका इस्तेमाल करना और क्या नमाज सही है, इसके ऊपर आप रोशनी डालिए।
देखिए बगैर कनेक्शन के मस्जिद या इमाम बारगाहों में जो बिजली जलती है
जी,
اگر اس کے اندر اسلام کا نقصان ہے اور مسلمانوں پہ اتہام آئے گا کہ یہ مثلا حرام خوری کرتے ہیں
جی
اس صورت میں ناجائز ہے.
البتہ میں میرے سامنے جہاں تک میں جانتا ہوں یہ ہے کہ جو عبادت گاہیں ہیں کسی بھی مذہب کی تو ان کے لیے شاید حکومت کی طرف سے یہ یعنی اجازت ہوتی ہے کہ وہ یوز کر سکتے ہیں جہاں تک میں نے سنا.
اگر ایسا ہے تو 100% جائز ہے,
پھر تو کوئی مشکل ہی نہیں.
لیکن اگر انسان جو شک میں ہے
جی
یا مثلا حکومت کا کارندہ جو ہے
جی
وہ زور دے رہا ہے کہ مسجد کا یا امام بارگاہ کا بل دیا جائے
جی,
تو اس صورت میں جو میں نے مثلا مطالعہ کیا اور فقہا کی نظر جانی وہ یہ ہے
جی
کہ یہ خود فعل ناجائز ہے, چونکہ اس میں جو ہے آپ کی آبرو محلے والوں کی آبرو خطرے میں پڑ جائے گی.
صحیح
کہ مسجد میں نماز پڑھتے ہیں اور بل نہیں دیتے
جی.
لیکن اس کے باوجود جو یہ بجلی کے ذریعے سے پانی نکالا جا رہا ہے
جی
اس پانی سے وضو یا غسل کرنا
بالکل
باطل نہیں ہوگا.
صحیح,
اس سے وضو بھی صحیح ہے, اس سے غسل بھی صحیح ہے
جی
اور انسان کی نماز بھی صحیح ہے
جی.
چونکہ یہ پانی غصبی نہیں ہے.
صحیح,
اصل میں اگر یہ پانی غصبی ہوتا
جی
یا وہ برتن غصبی ہوتا جس سے انسان وضو کر رہا ہے
صحیح
اس صورت میں جو ہے اس کا وضو باطل تھا
جی.
لیکن یہاں نہ پانی غصبی ہے نہ ظرف غصبی ہے
جی
نہ وہ آلہ غصبی ہے جس کے ذریعے سے پانی نکالا گیا ہے
جی بالکل,
بلکہ ایک انرجی ہے جس کو ناجائز طور پہ ہم نے استعمال کیا ہے.
ہاں بالکل, یعنی مان لیا جائے کہ وہاں بل دینا ضروری ہے تو وہ گناہ ہے
جی جی,
وہ گناہ ہے لیکن وضو صحیح ہے اور نماز بھی صحیح ہے.
نماز بھی صحیح ہے
جی. ٹھیک ہے حضور. اچھا ایک سوال اور کیا گیا ہے انڈیا سے, وہ کہتے ہیں کہ انڈیا میں کورٹ میرج معمولاً وہ افراد کرتے ہیں جن کے گھر والے راضی نہیں ہوتے, اور اس سے ظاہر یہ ہوتا ہے کہ لڑکی کے ماں باپ کی اجازت نہیں ہے, تو کیا اس صورت میں یہ شادی صحیح ہے کورٹ میرج جو کرتے ہیں معمولاً؟ ورنہ مسلمانوں میں جو رائج ہے وہ نکاح کا طریقہ ہے, لیکن کورٹ میرج معمولاً وہاں پہ ہوتا ہے جہاں ماں باپ راضی نہیں ہوتے, اور ایک طرف یہ بھی ہے کہ لڑکی کے عقد کے لیے باپ کی اجازت ضروری ہے, تو کیا یہ شادی صحیح؟
دیکھیے لڑکی
جی
اگر متعلقہ ہے طلاق شدہ ہے
صحیح
یا اس کا پہلا شوہر فوت ہو چکا ہے
جی
تو اس صورت میں نکاح کرنے کے لیے لڑکی کو باپ کی اجازت کی شرط نہیں ہے.
صحیح,
لیکن اگر لڑکی کنواری ہے باقرہ ہے
جی
رشیدہ ہے
جی
تو اس کے لیے فقہاء کرام فرماتے ہیں
جی
اگر باپ غائب نہیں ہے دسترس
جی
میں ہے
جی
اور وہ چاہتا ہے کسی کف سے اس کی شادی کرے
صحیح
تو لڑکی کے لیے ضروری ہے کہ باپ کی اجازت لے.
صحیح,
ورنہ بغیر باپ کی اجازت کے اس کا عقد باطل ہوگا
جی.
خوب, ایک صورت میں باپ کی اجازت ساقط ہو جاتی ہے
جی,
مثلا لڑکی مسلمان ہے باپ کافر ہے
جی,
تو اس صورت میں, یا مثلا لڑکی جو ہے مومنہ ہے
جی
باپ جو ہے فاسق علنی ہے, کھلے عام شراب پیتا ہے,
کھلے عام گناہ کرتا ہے,
کھلے عام گناہ کرتا ہے
جی بالکل,
اس صورت میں فقہاء کرام نے فرمایا ایسے باپ کی اجازت جو ہے
جی
ساقط ہو جائے گی.
یعنی اگر باپ کی اجازت نہیں ہے تو کورٹ میرج بھی صحیح نہیں ہے.
کورٹ میرج اصلا صحیح نہیں ہے, کورٹ
جی
میرج کے بعد جو انسان کو نکاح کرنا ضروری ہے
جی. بہت شکریہ حضور, معاف کیجئے گا چونکہ ہمارا وقت اختتام کو پہنچا, ہم یہیں پر آپ سے خدا حافظی کریں گے, اور بہت شکریہ آپ کا. ناظرین بہت شکر گزار ہیں آپ کے بھی کہ پروگرام میں آپ نے ہمارا ساتھ دیا, اور جو آپ نے سوالات کیے ان کے بھی ہم شکر گزار ہیں, اور آپ کو خدا کی پناہ میں دیتے ہیں. اگلے پروگرام تک کے لیے اجازت دیجیے, انشاءاللہ اگلے ہفتے پھر اسی وقت اسی پروگرام میں ملاقات ہوگی. تب تک کے لیے خدا حافظ, فی امان اللہ.